هم فرمان دوزن بار می رود به بارندن و فلات و سلام و علا سیدنا و محمد و آله الطاهرین و رسول اللہ صلی اللہ علیہ وسلم اس کی رحمت نے ہمیں عرض کیا تھا کہ آج انشاءاللہ ہم محمد بلاوہ کے حوالے سے علی خصوص اور کسی حد تک بالعموم احادیث کی روشنی میں قرآن کریم کی اہمیت اور قرآن کریم سے استفادہ حاصل کرنے کے اعتبار سے کچھ چیزوں پر غور کریں گے۔ انہیں ویسے تو قرآن کریم نے خود اپنے بارے میں بہت کچھ کہا ہے، انہیں قرآن کی آیتوں میں بہت کچھ ملتا ہے کہ جس سے ہمیں قرآن کریم کی عظمت، فضیلت، اہمیت، اس سے استفادہ حاصل کرنے کے طریقے سب سمجھ میں آتے ہیں۔ لیکن کیونکہ اس وقت ہمارا فوکس خصوصی طور سے جناب امیر المومنین علیہ السلام کی افواج سے شخصیات، لہٰذا اسی کو بنیاد بناتے ہوئے اور چند دیگر احادیث کی مدد سے قرآن کریم سے استفادے کے حوالے سے ہم بات کرتے ہیں۔ استفادہ کا لفظ جب ہم استعمال کرتے ہیں تو یہاں پر ایک بات ہے جو بہت اہم ہے سمجھنے کے اعتبار سے کہ انسان چاہے قرآن ہو، چاہے حدیث ہو، چاہے سیرت معصومین ہو، چاہے مناجات ہو، ان سے استفادہ کرنے کا مطلب یعنی کیا؟ کہ جب ہم یہ کہتے ہیں کہ ہم قرآن سے استفادہ حاصل کرنا چاہتے ہیں، یا ہم حدیث سے استفادہ حاصل کرنا چاہتے ہیں، یا ہم سیرت معصومین سے مستفید ہونا چاہتے ہیں، تو اس سے ہمارا مطلب کیا ہوتا ہے؟ ہم کیا کہنا چاہ رہے ہوتے ہیں، استفادہ سے ہماری مراد کیا ہوتی ہے؟ علماء ایک چیز یہ بیان کرتے ہیں کہ خدا نے انسان کو دو پر عنایت کیے ہیں، جس طریقے سے جو پرندوں کو فضائے وسیع میں، کھلی فضا میں پرواز کرنے کے لیے دو پر عنایت کیے ہیں، اسی طریقے سے انسان کو بھی دو پر عنایت کیے ہیں، جن کے ذریعے سے انسان عالم ملک اور ملک سے ملکوت کی جانب پرواز کر سکتا ہے، اور یہ دو پر ہیں علم اور عمل۔ تو جب بھی ہم استفادے کے حوالے سے بات کرتے ہیں تو اس کا مطلب یہ ہوتا ہے کہ اپنے علم اور اپنے عمل میں اس قدر ترقی لائیں کہ ہم ایک درجے سے بالاتر درجے کی طرف حرکت کر سکیں۔ استفادے کا مطلب یہ ہے، یعنی کہ جب ہم کہتے ہیں کہ ہم قرآن سے استفادہ حاصل کرنا چاہتے ہیں، یعنی قرآن کی مدد سے ہمارے علم اور ہمارے عمل میں اس قدر ترقی ہوتی رہے، ممکن ہو سکے کہ ہم ایک درجے سے بالاتر درجے کی طرف منتقل ہو سکیں۔ ٹھیک ہے، یہ ایک بات ہے۔ اور اس میں ایک بڑا اچھا یہ کتاب جو میرے ہاتھ میں ہے، یہ نعت اللہ حسن زادہ عاملی کی کتاب ہے، انسان و قرآن، انسان اور قرآن، اور بہت ہی خوبصورت لکھی کتاب۔ اس میں سے میں کچھ چیزیں تاکہ ایک گفتگو جب ہو رہی ہے تو ایک حد تک مکمل ہو جائے۔ یہاں پر یہ بیان کرتے ہیں کہ پروردگار عالمین نے یہ جو دو اصل ہیں، تو جو دو بنیادیں ہیں انسان کی ترقی کے لیے، یعنی انسان کا علم اور عمل، اور ایک چیز میں آپ کی خدمت اور عرض کر دوں کہ عمل میں انسان کا تفکر بھی شامل ہے، کہ ہم ایک بہت بڑی غلط فہمی کا شکار ہیں کہ ہم عمل خالی اس چیز کو سمجھتے ہیں کہ جس میں ہمارا جسم ظاہری متعلق ہو، ہماری نظر میں عمل صرف اس چیز کا نام ہے، لیکن آئمہ طاہرین کی نظر میں اپنی فکر کو حرکت دینا جسم کو حرکت دینے سے زیادہ افضل عمل ہے۔ اس بات کو ذہن رکھیں کہ اپنی فکر کو، قوت فکریہ کو تحرک دینا، حرکت دینا، تاکہ انسان ایک نتیجے کو حاصل کر سکے، یہ افضل عمل ہے بنسبت یہ کہ آپ اپنے جسم کو حرکت دے کر کام کریں۔ اس بات کو جی میں یہ بات عرض کر رہا تھا کہ ہم سے جب کہا جاتا ہے کہ دین عمل پر زور دیتا ہے، دین عمل کی جانب متوجہ کرتا ہے، تو ہم عمل سے مراد صرف ان چیزوں کو لیتے ہیں کہ جن میں ہمارا جسم حرکت کر رہا ہے۔ ٹھیک ہے، ہماری نظر میں عمل صرف وہ کام، لیکن جیسے کئی احادیث ہیں کہ امیر المومنین علیہ السلام کی بھی ہے، امام رضا علیہ السلام کی بھی ہے، کہ جس میں افضل ترین عمل اللہ کے امور میں تفکر کرنے کو قرار دیا کہ انسان کا بہترین عمل آیات الہی میں غور و فکر ہے. اس بات کو بھی ذہن میں رکھیں کہ عمل صرف وہ نہیں ہے کہ جیسے ہم کہتے ہیں نماز پڑھ لی, بلکہ نماز میں بھی آپ غور فرمائیے کہ نماز میں اگر صرف جسم حرکت کرتا رہے اور فکر روح نماز کی طرف متوجہ نہ ہو تو وہ نماز بیکار ہوتی ہے. کہ وہاں بھی صرف جسم کی حرکت کا نام نماز نہیں ہے, بلکہ جسم کی حرکت ایک چیز ہے لیکن اگر اس کے اندر وہ روح نہیں ہے. روح کیا ہے؟ کہ انسان کی فکر کا, ذہن کا نماز کی حقیقت کی طرف متوجہ ہونا. نماز کی حقیقت کیا ہے؟ قرب خدا, تقرب الہی. اگر کس چیز کی طرف فکر متوجہ نہیں ہے تو وہ نماز کی ظاہری حرکت بیکار ہے, کوئی فائدہ نہیں. تو یہاں پر یہ بیان فرماتے ہیں کہ سورہ مبارکہ والعصر, چھوٹی سی سورہ, کہ یہ ایک ایسی سورہ ہے کہ جس میں خدا نے ان دو چیزوں کو, یعنی انسان کے جو دو پہلو ہیں, جیسے میں نے کہا کہ دو پر ہیں علم اور عمل, جن کے ذریعے سے انسان فضائے ملک و ملکوت میں پرواز کرتا ہے, ان دونوں کی اہمیت اور حقیقت کو بیان کیا سورہ والعصر. اور اس کے بارے میں کہتے ہیں کہ استاد علامہ طباطبائی میزان میں لکھتے ہیں کہ یہ سورہ کیا ہے کہ جس نے قرآن کے تمام معارف کا خلاصہ اور نچوڑ بنے. سورہ والعصر قرآن کے تمام معارف کا خلاصہ ہے, اور اس کی تشریح چند لفظوں میں خواجہ نصیر الدین طوسی نے کی ہے, وہ میں چاہتا ہوں کہ آپ کو پڑھ کے سناؤں, اور بہت پڑھ لگتا ہے. خواجہ نصیر الدین طوسی کا میرا خیال ہے کہ آپ کے ذہن میں ہوگا والا کہ ہمارے تاریخ علماء میں دو علماء ایسے ہیں کہ جو طوسی کے نام سے مشہور ہیں, لیکن ایک شیخ طوسی کا لفظ ہے اور ایک خواجہ طوسی کا لفظ ہے. شیخ طوسی یہ بالکل شروع کے اوائل دور کے علماء ہیں جن کی کتابیں تہذیب و استفسار, کہ ہمارے مذہب کی جو چار بنیادی کتابیں کہی جاتی ہیں ان میں سے دو شیخ طوسی کی تصنیف. چار کتابیں کون سی بنیادی؟ کافی, من لا یحضره الفقیہ, تہذیب اور استفسار. کافی محمد ابن یعقوب قرینی, من لا یحضره الفقیہ شیخ صدوق ابن بابوے, اور تہذیب و استفسار شیخ طوسی. شیخ طوسی کا سب سے بڑا کارنامہ یہ ہے کہ نجف کے حوزہ علمیہ کی بنیاد شیخ طوسی نے رکھی تھی. نجف میں جو حوزہ علمیہ قائم ہوا ہے اس کی بنیاد شیخ طوسی. خواجہ نصیر الدین طوسی یہ وہ ہیں کہ جو ہلاکو خان کے زمانے میں ایران میں موجود تھے, اور ماہر علوم فلکیات, یعنی دین کے علاوہ اور دوسرے جیسے کہتے ہیں کہ جملہ علوم منقول و معقول, علوم منقول مثال کے طور پر علم تفسیر و حدیث, یہ علم منقول ہے, اور اگر مثال کے طور پر آپ علم فلکیات لیں, ریاضیات لیں, میتھمیٹکس لیں, اسٹرونومی لیں, تو یہ کیا کہلائیں گے؟ علوم معقول. تو ان کی جو سب سے بڑی خوبی تھی خواجہ نصیر الدین طوسی کی, کہ یہ ان تمام علوم پر حاوی تھے اور اپنے زمانے کی ہیں بے نظیر و بے مثل شخصیت, جن کے اگر آپ کو یاد ہوں کہ پچھلی دفعہ میں نے آپ کو قول سنایا تھا جنت کے آٹھ دروازے اور جہنم کے سات دروازوں میں, کہ آٹھواں دروازہ عقل ہے. تو مختصر الفاظ میں تفصیل ہے سورہ والعصر بیان کرتے ہیں کہ بسم اللہ الرحمن الرحیم, ان الانسان لفی خسر, یعنی اے وہ کہ جو امور طبیعت میں مشغول ہے, یعنی یہ کس سے خطاب ہو رہا ہے؟ تھوڑی سی توجہ, کہ ان الانسان لفی خسر. سورہ والعصر کا پہلا جملہ, پہلی آیت کیا ہے؟ کہ بے شک انسان خسارے میں ہے. تو اس کی تشریح کہ وہ کون ہے جو خسارے میں ہے؟ اے الاشتغال بالامور الطبیعیہ, اے وہ کہ جو صرف اور صرف طبعی امور میں مشغول ہے اور ماورائے طبیعت سے غافل ہے. کون خسارے میں؟ کون سا انسان خسارے میں؟ کہ جو صرف امور طبعی میں مشغول ہے اور ماورائے طبیعت معاملات سے غافل ہے. والاستغراق بالنفوس البہیمیہ, اور نفوس بہیمیہ میں ورق ہے. بہائم کسے کہتے ہیں؟ یہ میں نے ان سے سنا تھا ذاتی نشست میں، آیا لاؤدی نے اس کا ایک بہت اچھی تشریح کی تھی بہائم کی، کہ جو ابہام کا شکار ہو. یعنی بہائم، جیسے بہائم اگر آپ ترجمہ کریں تو بہائم کا مطلب ہوتا ہے چوپائے، چار پائے. اگر آپ چار پائوں کو دیکھیں تو آپ دیکھیں گے کہ ان کی اپنی کوئی ڈائریکشن نہیں ہوتی، یعنی وہ خود سے کسی سمت میں نہیں جاتے، بلکہ وہ خود یوں ہی پھرتے رہتے ہیں، چلتے چھپتے رہتے ہیں ادھر ادھر، اور اگر کوئی انہیں پکڑ کے کسی طرف لے چلے تو چل پڑتے ہیں. یعنی ان کی اپنی کوئی سمت، کوئی جہت نہیں ہوتی. تو بہائم یعنی جو ابہام کا شکار ہو، جو اپنی ویژن میں کلیئر نہ ہو، جو اپنی فکر میں صاف نہ ہو، تو وہ خسارے کا شکار ہے کہ جس کی زندگی کہاں ہے، جو غرق ہے نفوس بہیمیہ میں. یعنی جو بہائم کی صفات ہیں ان کے امور میں غرق ہے. کہ اگر آپ غور کریں تو ہم میں سے تقریباً زیادہ تر افراد ایسے ہیں کہ جو زندگی کے بارے میں کوئی ویژن نہیں رکھتے، بلکہ جس طرح حالات اور واقعات دھکا دیتے ہیں چل پڑتے ہیں. تو ہماری حالات میں ان گایوں بھینسوں بیڑوں کیسی ہیں کہ اگر انہیں اکیلا چھوڑ دیا جائے تو وہ ادھر ادھر چلتے چھپتے پھرتے ہیں، اور یا اگر کوئی گلے باغ مل جائے تو ان کو پکڑے، ان کے گلے میں رسی ڈالے اور جس رستے پہ لے کے چل پڑے چلنا شروع ہو جاتے ہیں. تو یہ کیا صفت ہے؟ یہ صفت بہیمیت ہے. تو خسارے میں وہ انسان، جس کو کہا ان الانسان علی فی خسر، کہ انسان خسارے میں ہے، یعنی وہ افراد کے جن کی نظر طبیعت کے، مادیت کے امور سے باہر نہیں آتی، ماورائے طبیعت کو دیکھنے کے قابل نہیں ہیں، اور جو بہیمیت میں ورق ہیں، یعنی بہائم جیسے رویے اپنی زندگیوں میں رکھتے ہیں. اِلَّا الَّذِينَ آمَنُوا، اب خدا نے خسارہ پانے والوں میں سے استثناء کرنا شروع کیا. کہ ان جنرل پہلے کہا کہ انسان خسارے میں ہے، لیکن اب اس میں سے کچھ لوگ ایسے ہیں کہ جو اس سے مستثنا ہے. پہلا وہ گروہ کہ جو اس سے مستثنا ہے وہ کون ہے؟ آمنو. اس کے بارے میں فرماتے ہیں الکاملین فی القوت النظریہ. یعنی آمنو کون ہے؟ کہ جو قوت نظری میں کمال کو حاصل کر چکے، جن کا ذہن، جن کی فکر مرتبہ کمال پر ہے، جو نظری اعتبار سے نظری قوت میں کامل ہے. وعملوا الصالحات، اور جنہوں نے عمل صالح انجام دیا. یعنی اے الکاملین فی القوۃ العملیہ، یعنی صرف نظریاتی اعتبار سے مضبوط نہیں ہیں، بلکہ عملی اعتبار سے بھی قوی عمل کرنے والے ہیں، مضبوط عمل کرنے والے ہیں. اور یہاں پر ایک بات ذہن میں رکھیے گا کہ اصل میں عمل کی ارزش کس چیز سے ہے؟ اس معرفت اور اس نیت سے کہ جو اس عمل کے اندر پنہان ہے. ورنہ آپ دیکھیں جیسے آج کل کے دور میں، مثال کے طور پر ایک تبلیغ کرنے والا معمولی سا انسان 1000 انسانوں کو مثال کے طور پر کچھ سکھا دیتا ہے. خدا نے ابراہیم علیہ السلام کا جس قدر تاریخی کلمات کے ساتھ قرآن کریم میں تذکرہ کیا ہے، تقریباً اتنے تاریخی کلمات کسی اور پیغمبر کے بارے میں نہیں آئے جتنی زیادہ تاریخ ابراہیم علیہ السلام کی. لیکن ابراہیم علیہ السلام کی زندگی، تبلیغی اور نبوی زندگی کی کل کائنات ایک حضرت لوط تھے، ایک جناب سارا تھی، ایک جناب حاضرہ تھی، اور ان کے دو بیٹوں کو ملا لیجیے بس. یعنی ابراہیم علیہ السلام اپنے دور میں ایک اعتبار سے تنہا تھے بالکل. اور اسی وجہ سے روایات میں ایک جملہ ہے کہ جب ابراہیم علیہ السلام کو آگ میں پھینکا گیا تھا تو فرشتوں میں کھلبلی مچ گئی تھی کہ ایک انسان اس روئے زمین پر جو موحد ہے، اگر وہ بھی ختم ہو گیا تو کیا ہوگا؟ یعنی ملائکہ میں اس بات کا اضطراب تھا. اس سے آپ اندازہ کیجیے، یعنی کہ ابراہیم علیہ السلام نے اپنی زندگی میں کتنے افراد بنائے؟ کل 4-5. حضرت عیسیٰ علیہ السلام کتنے افراد بنا کے گئے اپنے پیچھے؟ 12. حضرت نوح علیہ السلام 950 سال کی تبلیغی زندگی ہے، ان کی اپنی زندگی نہیں ہے، 950 سال کی تبلیغی زندگی ہے. उसके बाद कितने आदमी बने? 80 जो उनके साथ उनके सफीने पे शामिल चढ़े सवार थे। तो हम ये कहें कि आज के दौर में तबलीग करने वाला वो तो हजारों लाखों को कर देता है, और ये इतने बड़े बड़े पैगंबरान और जिनका खुदा ने पूरी कलाम मजीद में भर दिया जिनके जिक्र से, वो 10, 20, 15 है। सोचने वाली बात, इसका मतलब ये है कि ये नहीं है मेयार, ये नहीं है जो हम बनाते हैं मेयार, हकीकतन कुछ और, पर उसको समझने की जरूरत है। लेकिन यानी कि हम कहीं पर असल चीज को समझने में गलती करते हैं, और इसी वजह से उस जगह तक नहीं पहुंच पाते कि जहां तक दीन हमें पहुंचाना चाहता है। असल चीज क्या है, यानी आप अगर गौर करें तो कुरान करीम ने अंबिया पर इस बात की जिम्मेदारी नहीं डाली है कि तुम लोगों को हिदायत दो। किस बात की जिम्मेदारी डाली है? बशारत और इंजार की जिम्मेदारी, कि जो कुछ हमने तुम्हें अता किया है उस पैगाम को वैसे पहुंचा दो जैसा पहुंचाने का हक है। ये जिम्मेदारी है। लोगों को हिदायत देना किसी भी नबी की जिम्मेदारी है। तो यानी कि मैं ज्यादा से ज्यादा क्या काम कर सकता हूं कि अपनी पूरी कुव्वत और नीयत की सच्चाई को जमा करूं और जितना मुझे दोस्त समझ में आ रहा है वो आप तक पहुंचा दूं, उसके आगे कुछ नहीं कर सकता। यानी ये चीज, ऐसी कोई जिम्मेदारी ना खुदा ने मुझ पर डाली है और ना इस बात का कोई भी इंसान उसको ये कुव्वत और अहलियत दी। अब उसके आगे काम आपका है कि अब आप उसको किस तरीके से रिसीव करते हैं और रिसीव करने के बाद उससे क्या शुरू करते हैं। यानी यहां पर पहुंचाने वाले की जिम्मेदारी खत्म हो जाती है। तो इब्राहिम अलैहिस्सलाम की जो तारीफ है वो इस वजह से तारीफ नहीं है या उनकी खराबी के उन्होंने सिर्फ 4 आदमी बनाए, या हजरत ईसा अलैहिस्सलाम ने 12 आदमी बनाए, या हजरत नूह ने 80 बनाए और वो 80 भी खत्म हो गए। यानी जब जहाज से उतरने की बात आई तो सिर्फ 3 उनके बेटे थे और 3 उनकी बीवियां थी, बाकी सब और खत्म। असल मसला ये नहीं है। लेकिन अब आप ये देखिए कि हजरत इब्राहिम अलैहिस्सलाम का काम, उसकी पायदारी बाद में जब आप देखेंगे, जब आप खाने काबा पे नजर डालेंगे, जब आप खुद पैगंबर पे नजर डालेंगे, जब आप अहले बैत यानी कि जैसे कुरान में कहा आल इब्राहिम पर नजर डालेंगे, तब आपको इब्राहिम अलैहिस्सलाम की अर्जिश, अहमियत और बुलंदी नजर आएगी। यानी क्या कि असल काम यह है कि इंसान खुद अपने आप को ऐसा बना ले कि खुदा का निजाम उसको कबूल कर ले और खुदा का निजाम उस इंसान से काम ले। असल चीज यह कि मैं इस जगह पहुंच जाऊं, मैं ऐसा बन जाऊं कि खुदा का निजाम ये चाहे कि हाँ अब मुझे बंदों को हिदायत देना है, तो ये शख्स कराना है। कि जिस तरीके से आपको दौर करें इंकलाब के दौरान में कि आवत मानी ने क्या किया था, क्या वो हर शहर में दौरा करते थे, मौजा इलमिया कौन से निकले ही बाहर करके, यानी जितनी बातें उन्होंने की हैं वो मदरसा फैसले की बैठती की हैं, उस हल्के में की हैं, लेकिन खुदा की नजर उस कल्ब को देखकर ही थी, खुदा की नजर उस काबिलियत और लियाकत को देखकर ही, जिसकी वजह से खुदा ने उस गोरिया नशीन मर्द से एक पूरी कौम को सुधारने का काम ले लिया। निजाम इस तरीके से चलता है कि अगर मुझ में ये सलाहियत है, अगर मेरे अंदर ये लियाकत है, अगर खुदा का निजाम मुझ में ये सिफत देख रहा है, तो वो यकीन मुझसे काम करेगा। बहरहाल तो क्या चीज है कि कुव्वत नजरिया और कुव्वत अमालिया। इल्लज़ीना आमनू, कि वो लोग जो ईमान लाए यानी नजरी एतबार से कवी हैं, और वो लोग जो अमल सालेह दिया यानी अमल के एतबार से मजबूत हैं। पर मैं इतनी सारी बातें मैंने किस एतबार से की कि अमल के एतबार से मजबूत होने का क्या मतलब है कि खुद अपनी जात में वो क्वालिटी रखते हैं कि जो अमल उनसे सादर होता है वो सालेहियत के साथ सादर होता है। यानी ये मतलब है मेरे कहने का, जो मैंने इतनी तमीज बांधी कि अंबिया के जिनके जाहिरी तौर से अचीवमेंट्स बहुत कम है, सिर्फ आप हजरत मूसा अलैहिस्सलाम को कह सकते हैं, कि उन्होंने बाकायदा एक बादशाह से टक्कर ली और उसकी सल्तनत को मुनज़्ज़म किया गया या एक हुकूमत कायम कर। उनके अलावा बाकी जो अम्बिया उलुल अज़्म है उनमें से किसी ने कुछ भी नहीं किया, ऐसा कोई काम नहीं किया। और जैसा जो तारीख बता रही है कि जो लोग बनाए वो उनकी तादाद की इंतहाई कमी है, लेकिन हजरत ईसा अलैहिस्सलाम ने कुछ ऐसा किया था कि उन 12 अफराद से आज 1.5 अरब उम्मत ईसवी का रुका। और हजरत इब्राहिम अलैहिस्सलाम ने कुछ ऐसा किया था कि उनके बाद सारी नबुव्वत उनकी नस्ल में है और सुन्नत इब्राहिमी आज सारी दुनिया में जारी है। सारी ये मतलब होता है ईमान के कमाल का और अमल के सामले होने कि आपको उस वक्त फौरी तौर पर बज़ाहिर नतीजा निकलता हुआ ना नजर आ रहा हो, लेकिन असल चीज क्या है कि इंसान वो ऐसा करे कि खुदा का निजाम उसको कबूल करे और खुदा का निजाम फिर उस इंसान के जरिए से एक नतीजा बरामद कराता है। وَتَوَافَوْا بِالْحَقِّ أي الذين يكملون عقول الخلائق بالمعارف النظرية تواصوا بالحق، يعني وہ افراد کیا ہیں کہ جو آمنوا وعملوا الصالحات خالی نہیں ہیں بلکہ جو کچھ سیکھا جو کچھ حق سمجھا وہ دوسروں تک بھی پہنچاتے ہیں۔ تواصوا بالحق جس کا ظاہری ترجمہ کیا ہے کہ حق کی وصیت کرنا، उसके बारे में बयान करते हैं ये वो कौन लोग हैं कि जो खलाइक की अक्लों को मारिफ़ नजरिया के जरिए से कामिल बनाते हैं, लोगों की मखलूकात की अक्ल को मारिफ़ नजरिया के जरिए से कमाल तक पहुंचाते हैं। वतवाफ़ौ बिफ़ब्र यानी कई अल्लज़ीना युकम्मिलूना अक्लाबल खलाइक व युहज़्ज़िबूनहा, यानी तवाफों में सब्र, सब्र की तलकीन करना, यानी क्या मतलब कि लोगों के अखलाक की तकमील करना और उनको मुहज़्ज़ब और मुहद्दब बनाना। ये दो चीजें हैं, ये इंसान की जिंदगी का खुलासा है। इल्म और अमल यानी इंसान की कुव्वत नजरी और फिक्री का मजबूत होना और इंसान के अमल का सालेह होना, ये दो बारोबर हैं कि जिनके जरिए से हर इंसान इस आलम में भी प्रवास करता है और इस आलम से आगे आलम मलकूत तक भी जाता है। तो ये इब्तदाई जुमला, ये इब्तदाई जुमला मैंने किस एतबार से अर्ज किया कि इस्तेफादा अस कुरान और अहले बैत यानी क्या। सही, तो ये मैंने इस लिहाज से अर्ज किया कि इस्तेफादे का मतलब ये कि कुव्वत इल्मी और अमली या सूरह वल असर की रूह से कुव्वत ईमानी और अमल साले इन दोनों में तरक्की होते रहना चाहिए, तब कुरान या अहले बैत से कुर्ब हासिल करने का कोई फायदा नहीं। ईमान और अमल साले में मुसलसल तरक्की होते रहना चाहिए और ये दो इंसान के पर की मानेंगे कि जिनके जरिए से इंसान परवास करता है। अब कुरान करीम के हवाले से कुछ अहादीस आपको सुना दूं तो इसके लिए मैं नहजुल बलागा किया। कुरान करीम के अब्दुल्लाह इब्ने मसूद से रिवायत है कि पैगंबर अकरम ने फरमाया इन्ना हाज़ल कुरान मक्तबतुल वाही फतुअल्लिमु मा उद्दतहु मस्ततअतुम, इन्ना हाज़ल कुरान बेशक ये कुरान, इन्ना हाज़ल कुरान यानी बेशक ये कुरान। अच्छा, ये जुमला जो है ना, और ये खुद यानी हदीस में आपके लिए क्यों बयान कर रहा हूँ खास तौर से कि ये जुमला अदा हो रहा है पैगंबर अकरम की जबान से, तो इसका मतलब ये है कि पैगंबर अकरम की हयात तैयबा में कोई चीज ऐसी मौजूद थी कि जिसको पैगंबर हाज़ल कुरान कह सकें। यानी वो जो हम बात कहते हैं ना कि कुरान मुंतशर था, कुरान बिखरा हुआ था, कुरान खाली लोगों के सीनों में था और पैगंबर अकरम के विसाल के बाद फला और फला और फला ने जमा किया। जबकि हमारे उलमा इस बात को बयान करते हैं कि ऐसा नहीं है, कुरान की तरतीब और तदवीन खुद हुजूर के हाथों से हुई है। कि कौन सी आयत के सूरा में रखना है, किसको आगे रखना है, किसको पीछे रखना है, ये सब को वुज़ू ने बयान करता है। यानी ये वो चीज नहीं है कि बाद में किसी आने वाले ने बयान किया हो, या किसी ने कहा हो कि ये आयत सूरा बकरा में आएगी और ये पहले आएगी और ये बाद में आएगी, ऐसा नहीं। ये जुमला हुज़ूर पाक का
जी, मतलब इसमें हमारे
लेकिन जितने जलिया दौरान मेरे टॉप लेवल पर जितने उनमें से कोई भी इसका पाई नहीं।
जो ऑर्डर है सुरों का वो तो इस हिसाब से नहीं है कि नज़ूल के हिसाब
से। सही, तो अब इसकी दो सूरतें, इसकी दो सूरतें। पहली सूरत यह है कि या तो खुद पैगंबर ने यह तरतीब दी हो, तो यही है कि बकरा पहले है, आले इमरान बाद में, नास आखिर में, या तो ये तरतीब खुद हुजूर की दी हुई है या किसी और की दी हुई है, दो इम्कान हो सकते हैं। यानी इसमें तो कोई शक नहीं है कि पहली आयत जो नाजिल हुई वो इतना बिस्म रब्बिकल अज़ीम थी, आखिरी आयत जो नाजिल हुई वयौम अकमलतु लकुम दीनकुम थी, तो सूरह माईदा में इतना बिस्म रब्बिकल अज़ीम बिल्कुल आखिर में, तो तरतीब ज़ाहिरी नुज़ूल के मुताबिक तो नहीं है, इसमें तो कोई शक ही नहीं है। अब जो जाहिरी तरतीब है या खुद हुजूर ने दी है या किसी और ने दी है, असलन किसी और को तो वैसे समझ ही नहीं हो सकती, मतलब किसी और को कैसे समझ होगी, इतना जखीम कुरान है, इतनी आयतें हैं जो मुख्तलिफ मुख्तलिफ मकामात पर 23 साल के अरसे में नाजिल हुई है, कौन इस बात की मतलब इसका इल्म रख सकता है कि इस आयत को यहां रखो या इस आयत को यहां रखो, या उसको बदर बदर के हवाले से मुख्तलिफ आयतें नाज़िल हुई, कुछ हिस्सा सूरह आले इमरान में है, कुछ सूरह अनफाल में। अब किसी को क्या समझ में आएगा कि बदर के मुतालिक जो ये आयतें हैं इनको आले इमरान में होना चाहिए और जो दूसरी आयतें हैं उनको अनफाल में होना चाहिए। ये यहाँ बहुत कर रही कि कुछ बकरा में आ रहा है, कुछ आले इमरान में आ रहा है, कुछ अनफाल में आ रहा है। तो ये वैसे तो मासूम के अलावा जिस पर कुरान नाजिल हुआ उसके अलावा कोई और इस बात की सलाहियत रखता ही है कि इस किस्म की कोई तरतीब दे सके, तो इसलिए जय्यद उलमा इस बात के कायल हैं कि ये तरतीब और ये सब कुछ हुजूर का खुद दिया है, और अगर किसी और ने यह काम किया था तो आइम्मा का फर्ज और जिम्मेदारी थी कि इसको पॉइंट आउट करा दें, यानी बाद में आने वाले आइम्मा ने, जैसे मिसाल के तौर पर अगर हम ये कह लें कि शुरू में आइम्मा का दबाव था हुकूमत का, लेकिन इस बात को हम तस्लीम करते हैं कि इमाम बाकर और इमाम सादिक अलैहिस्सलाम को वक्त मिला, फारिग वक्त मिला कि जब बनू उमैया और बनी अब्बास आपस के लड़ाई झगड़ों में मशगूल थे, तो उस वक्त उलूम के नशर व इशात और तदवीन का वक्त मिला, उसी बुनियाद पर पूरी कहते जाकर वजूद में आ गई। सही है, तो उस वक्त इमाम ने क्यों नहीं बताई ये बात, उनको बताना चाहिए थी कि भाई ये तरतीब जो है ये खिलाफ वाक़ है, ऐसा ही नहीं, इस तरतीब में ऐसा होना चाहिए ऐसा। लेकिन
ये बात तो आम लोगों में मशहूर है कि ये तरतीब दी उस्मान ने कहा ने मुझे
आम लोगों में मशहूर है, कोई उसी को तो मैं कह रहा
हूँ, हम सब यही करते हैं,
उसी चीज को तो मैं कह रहा हूँ, उसी चीज की मैं बात
कर रहा हूँ, आयमान ने गई
नहीं, मसला यहाँ पे ये नहीं है, मैं ये बात नहीं कह रहा, हमने फर्ज कर लिया कि जो लोग कह रहे हैं कि उन्होंने किया, बल्कि सिर्फ उनका नाम नहीं आता, खलीफा अव्वल का नाम पहले आता है, ठीक है, ठीक है, यानी कि कई लोगों का खलीफा अव्वल से बच, हमने फर्ज कर लिया कि उन्होंने किया, लेकिन जो कुरान हमारे हाथों में है उसकी तरतीब नुज़ूल के मुताबिक नहीं है, इसको तो किसी को शक नहीं है, तो अब तरतीब किसने दी, सवाल यहाँ ये पैदा हुआ है, जो जो खुलफा है वो तो खुद ये कहते हैं कि मैं तो 17 सूरतों से ज्यादा याद नहीं कर सका, और कुरान इतना अजीम कलाम है कि मैं तो तामोली नहीं कर सकता, मुझे तो समझ ही में नहीं आया, वो तो खुद ये कह रहे हैं, तो इसी से हमें समझ में आ जाता है कि उनमें तो इतनी कुव्वत थी नहीं, उनमें तो ये सलाहियत हो ही नहीं सकती कि वो कुरान की आयतों की इस तरीके से तरतीब दें।
उनको
बज़ाहिर कई जगहों पर ऐसा आपको लगेगा, लेकिन उसके अंदर भी एक हुस्न है। ये उसकी गहराई में अगर आप जाएंगे जो तरतीब है, इंशाल्लाह खुदा ने कभी मौका दिया तो उसको मैं गुफ्तगू करूंगा कि इस तरतीब के अंदर बेइंतहा हुस्न है। जो इस वक्त तरतीब है, जो इस वक्त तरतीब है, यानी अगर कुरान करीम उस लिहाज से आप जमा कर लें जिस एतबार से आयतें नाजिल हुई हैं, उसका वो नतीजा या वो असर नहीं बरामद होगा जो इस वक्त है। और इसी चीज को हमारे उलमा ये कहते हैं कि मौजूदा तरतीब खुद पैगंबर की दी हुई है, बाद वालों की नहीं है, खुद पैगंबर की दी हुई है। और मैं जो आपके सामने रिवायत पढ़ रहा हूँ कि जिसमें हुजूर कह रहे हैं कि इन्ना हाजल कुरान, लफ्ज हाजा किसको कहते हैं? वो चीज जो ये जो आपके सामने हो, इसे मैं इसे कहूंगा हाजा, ठीक है। अगर मैं दूर की तरफ किसी चीज को इशारा करूंगा तो क्या कहूंगा? दालिका, कि जैसे पहले लफ्ज आता है दालिका किताब लराई बाकी, ठीक है, यानी कि हाजा ये पैगंबर कह रहे, ये खुद पैगंबर कह रहे। तो अगर कोई ऐसी चीज है ही नहीं कि जो कुरान के नाम से पहचानी जा सकती थी पैगंबर की जिंदगी में, तो पैगंबर किस चीज को हाजा कुरान कह रहे? गौर करने की बात है कि पैगंबर की जिंदगी में अगर कुरान जो था वो सिर्फ लोगों के हाफिजों में था, तो पैगंबर किस बात को हाजिर कुरान कह रहे हैं? इसका मतलब है कि ऐसा नहीं है, बल्कि कुछ लिखा हुआ भी है, कुछ तदवीन किया हुआ है, कुछ तरतीब दी हुई चीज है, और वो लोगों के हाथों में है कि जिसकी तरफ पैगंबर इशारा फरमा रहे हैं कि हाजिर कुरान। लेकिन पहली बात ये हम तो इस जगह पे है नहीं कि उससे हम बताते बोलते तैयारी कर रहे हैं, लेकिन मैं जो आपकी खिदमत में नतीजा अर्ज कर रहा हूँ, ये उलामा का फौल अर्ज कर रहा हूँ, अपनी बात नहीं कर रहा।
ये
जुमला का मसला मैं नहीं कर सकता,
तब्दीली
आ गई। अक्सर एक बात ये है कि आप जब ये बात कह रहे हैं, मैं और आप इस चीज के इस जगह पर नहीं बैठे हैं ना कि हम आप ये बात कह सकें। देखिए मिसाल के तौर पर मैंने एक बात ये कही कि कुरान नाजिल किसी और तरतीब से हुआ था, लेकिन जब पैगंबर अकरम ने कुरान लिखवाया जो कातिबीन वही थे, तो पैगंबर अकरम ने खुद कुरान को जो तरतीब दी वही तरतीब आज आपके हाथ में। मेरी बात समझ में क्या
कहना?
मैं एक बात जो कहना चाह रहा हूँ वो ये कहना चाह रहा हूँ, आप उससे कहिए कि नहीं ऐसा नहीं है। एक मिनट, मैं जो बात कह रहा हूँ वो ये कह रहा हूँ, और मैं इसकी दलील में जैसे मैंने इस्तेदलाल किया, और मैं ये कह रहा हूँ कि जो हमारे बुजुर्ग उलमा चाहे तो लाहौरी कुहानी और बाकी जैसे अल्लामा तबातबाई, उन्होंने पूरी तफसीर मीज़ान में एक जगह भी ये बात नहीं लिखी है कि ये आयत यहाँ नहीं तो वहां थी और इधर से उधर आ गई। इसके बरक्स मिसाल के तौर पर एक तर्जुमा लिखा गया मौलाना मकबूल साहब का, उसमें उन्होंने पूरे कुरान में सिवाय इसकी कुछ लिखा ही नहीं है, पूरी तफसीर में इसके सिवा कुछ है ही नहीं कि आयत यूं थी इधर थी उधर थी, इधर से उधर कर दी गई, उधर से उधर कर दी गई। तो अब आप किस नजरिए को कबूल करते हैं आपकी बात? कि मैं जाऊंगा उसके पीछे कि जिसको मैं सबसे बेहतर इंसान पाऊंगा, सही ना? अब ना मैं उस जमाने में था पैगंबर के दौर में कि मैं देख रहा था कि उन्होंने क्या किया, ना आप उस दौर में थे। अब मेरे और आपके लिए क्या चीज हो जाता है कि मिसाल के तौर पर मैं जब देख रहा हूँ कि आयतुल्लाह खुई और खुमैनी और मोहम्मद हुसैन तबातबाई के जैसे लेवल के लोग के जो कुरान में फर्क है सही मानों में, जब वो एक बात कह रहे हैं तो मैं उसको कबूल करूंगा, न ये कि कोई एक आम आदमी एक बात कह रहा है उसको कबूल करूंगा। अगर वो ये बात कह रहा है कि तरतीब नहीं है, तो इसमें देखिए एक बहुत बड़ा मसला सामने आ रहा है। इसका मतलब यह है कि पैगंबर अकरम ने उम्मत को कंफ्यूजन में छोड़ा। अगर मैं इस बात को कबूल करूं कि कुरान की तरतीब दुरुस्त नहीं है, इसका मतलब क्या निकला? कि आप कुरान से सही बात समझ नहीं सकते। ये किताब है ना आपके सामने, اس کی ترتیب ایک خاص تنظیم کے ساتھ ہے. چیپٹر 1، چیپٹر 2، چیپٹر 3، جب آپ پہلا چیپٹر پڑھتے ہیں ایک بات سمجھ میں آتی ہے، وہ بنیاد بنتا ہے، آپ آگے چلتے ہیں. اس طریقے سے کتاب لکھی جاتی ہے نا، میں اس کے دسویں کو پہلا کر دوں، پہلے کو دس پہ لے آؤں، چار کو پانچ، پانچ کو چھ، تو اب کتاب یہی رہے گی، مضامین یہی ہوں گے، لیکن سمجھے جانے کے قابل نہیں رہے گی. اگر میں آپ کی بات قبول کر لوں کہ قرآن کی ترتیب گڑبڑ ہے، تو سب سے پہلا اس پر اشکال یہ سامنے آئے گا کہ پیغمبر 250 سال تک آئمہ طاہری اس چیز کو دیکھتے رہے کہ جس بیسک ٹیکسٹ پر پورے دین کی بنیاد ہے، یعنی کہ آپ قرآن ہٹا دے تو کچھ بھی نہیں بچتا آپ کے پاس، کہ جس چیز پر پورے دین کی عمارت کھڑی ہوتی ہے وہی اسی میں یہ گڑبڑ ہے. پھر آپ کو یہ ماننا پڑے گا، آپ اس نتیجے میں پہنچیں گے. اگر آپ اس نتیجے تک پہنچنا چاہتے ہیں یہ آپ کی مرضی. مطلب ہر انسان کا اپنا ایمان ہے، ہر انسان کا اپنا ایمان ہے. بھائی میں آپ سے کہہ رہا ہوں زبردستی تھوڑی کسی کے لیے، بائیں کرا کتنی. اگر آپ اس نتیجے تک پہنچنا چاہتے ہیں وہ آپ کی مرضی، میں نہیں پہنچنا چاہتا. یعنی مجھے جو بات سمجھ میں آ رہی ہے اور جس کی تائید خود علماء بزرگ کے پاس سے ہو رہی ہے، جس کی تائید عقل سے ہو رہی ہے، ان شاء اللہ خدا نے توفیق دی میں آپ کے سامنے سمجھاؤں گا آپ کو کہ اس قرآن میں موجودہ ترتیب میں کس قدر حسن ہے، کس قدر حسن ہے اس وقت جو ترتیب ہے قرآن، وہ چاہے کسی نے بھی دی ہو، لیکن بے انتہا حسین ہے. اس بات کو بھی سمجھیے کہ آپ ایک بات کو کہیں فلاں کہہ رہا ہے، فلاں کہہ رہا ہے، لیکن فلاں آپ کو پہنچانا چاہ رہا ہے. یہ تو دیکھیے میں اس لحاظ سے بات یہ بھی ہے نا کہ خاص طور سے وہ حضرات جو بہت عرصے سے مجالے سن رہے ہیں، اور جب ان کے سامنے ہم ایسے طالب علم کو جس طریقے سے کہہ لیں کہ بات کر دیتے ہیں، تو ایک جو پہلے سے جو چیزیں ہیں نا اس پر عزت پڑتی ہے. معذرت میری طرف سے، یعنی کہ نوجوان اتنا ناراض نہیں ہوں گے مجھ سے یہ بات سن کے، لیکن بزرگ ضرور ناراض ہو جائیں گے، تو وہ ناراضگی بھی سمجھ میں آتی ہے. یہاں پر فرمایا ان حاضر قرآن مقدبۃ اللہ، مقدبۃ میں نے آپ کے سامنے لکھا ہے، اس کے دو معنی. اچھا یہ دو معنی اس کا حوالہ کیا ہے؟ سید مرتضیٰ علام الخدا، یعنی کہ میں یہ بھی چاہ رہا ہوں کہ تھوڑا تھوڑا علماء بزرگ کے ناموں سے بھی آشنائی ہوتی رہے اور ان کے کاموں سے بھی. سید مرتضیٰ علام الخدا یہ بھی علماء متقدمین میں سے ہیں، ابتدا کے علماء میں سے ہیں. سید رضی جن کے بھائی چھوٹے، جنہوں نے نہج البلاغہ جمع کی، نہج البلاغہ کے خطبہ جمع کی، ان کے بڑے بھائی سید مرتضیٰ علام الخدا. اس حدیث پیغمبر کی تعریف و تشریح میں فرماتے ہیں کہ مقدبہ کے دو معنی، ایک مقدبہ ہے، مقدبہ ہے یعنی دال پر پیش، اور ایک مقدبہ ہے یعنی دال پر زبر. اگر دال پر زبر آئے تو اس کا مطلب ہے کہ وہ کھانا وہ دسترخوان کہ آپ کے گھر میں کوئی مہمان آئے یا آپ کسی کو مہمان بلائیں اور اس کی مہمانداری کے لیے آپ جو دسترخوان سجاتے ہیں وہ مقدم ہے. تو پیغمبر کیا فرما رہے ہیں ان ھذا القرآن مقدمۃ اللہ. یہ قرآن کیا ہے؟ یہ قرآن کیا ہے؟ یہ وہ دسترخوان ہے جو خدا نے تمہیں اپنی بارگاہ میں مہمان بنایا اور مہمان بلانے کے بعد اس نے تمہاری مہمان نوازی کے لیے ایک دسترخوان سجایا اور جو دسترخوان سجایا اس کا نام ہے قرآن. دیکھیے قرآن کیا ہے؟ اب آپ خود سوچ سکتے ہیں کہ جب آپ کسی کو مہمان بلاتے ہیں, اب ایک چھوٹا سا سوال ہے کہ جب آپ مہمان بلاتے ہیں تو آپ کو مہمان کے مطابق مہمان نوازی کرنا چاہیے یا اپنے مطابق مہمان نوازی کرنا چاہیے؟ کس کے حساب سے کرنا چاہیے؟ اس میں مختلف کیٹیگریز ہیں, مختلف رویے ہیں, لیکن اگر ایک کریم ہو, کریم ہستی ہو, تو اپنے معیار کے مطابق دسترخوان سجاتا ہے اور مہمان کو پورا اختیار دیتا ہے کہ جتنا اس میں سے اٹھا سکتے ہو اٹھا لو, سب تمہارا. ٹھیک ہے, تو خدا نے جو دسترخوان سجایا ہے جس کا نام قرآن ہے وہ اپنے کریمی کے اعتبار سے سجایا ہے, ہمارے ذر کے اعتبار سے نہیں رکھا کہ یہ بےچارہ کچھ نہیں رکھ سکتا, جتنا رہ سکتا اتنا ہی رکھ دو بچاروں میں. نہیں, خدا نے اپنے کریمے کے اعتبار سے اقرأ بسم ربك الذي خلق, اقرأ وربك الأكرم, جو پہلی آیت پیغمبر اکرم کے نام سے لی, کہ وہ جس نے انسان کو علم سکھایا, علم الانسان ما لم يعلم, انسان کو وہ علم عطا کیا قرآن کے ذریعے سے کہ جس کا وہ علم نہیں رکھتا تھا. وہ رب کون ہے؟ اقرأ, پڑھ, وربك الأكرم. اکرم کسے کہتے ہیں؟ اکرم کریم کا صیغہ مبالغہ ہے, جیسے علیم عالم کا صیغہ مبالغہ ہے, یعنی جسے آپ کہیں کہ اتنا عالم, اتنا عالم کہ اس کے علم کی کوئی حد ہی نہ ہو, اسے کہیں گے علیم, یا بعض اوقات علامہ. تو اکرم صیغہ مبالغہ ہے, یعنی بے انتہا کریم. تو جو تعلیم دینے والا ہے, جو علم الانسان ما لم يعلم ہے, وہ ظرف انسان کے مطابق نہیں سکھا رہا بلکہ اپنی کریمی کے اعتبار سے سکھا رہا ہے. اس نے جو دسترخوان سجایا ہے وہ اپنے معیار کے مطابق سجایا ہے, اس کے حساب سے, نہ کہ ہماری حالت کو دیکھ. تو یہ قرآن کیا ہے؟ یہ وہ دسترخوان ہے. اور اس کے ایک معنی اس کے لیے, دوسرے معنی یہ ہے کہ مہدبہ عمومی, جیسے دیکھیے بات یہ ہوتی ہے کہ ایک ہدایت ہے جو سب کے لیے, لیکن ہدایت کو قبول کرنے والے سب نہیں ہیں. ٹھیک ہے, یعنی ہدایت ہے جو سب کے لیے ہے لیکن سب اس ہدایت کو قبول نہیں کر رہے, اس کو قبول کرنے والے چالک والے. تو خدا کی طرف سے پیشکش سب کے لیے, اس میں کسی کی تفریق نہیں ہے. یعنی خدا نے جو دسترخوان سجایا ہے وہ تمام انسانوں کے لیے سجایا ہے, ایسا نہیں کہ صرف مسلمانوں کے لیے, سب کے لیے, جیسے آپ نے کہا بدل انداز. لیکن ان تمام انسانوں میں سے کچھ بلکہ اکثریت اس پیشکش کو ٹھکرا دیتی اور کچھ اس پیشکش کو قبول کرتے ہیں. تو وہ افراد جو اس پیشکش کو قبول کر لیتے ہیں وہ مسلمین اور کافرین, اور پھر اس کے بعد مسلمین کے بعد جتنا آگے بڑھتے جاتے ہیں اسی حیثیت سے مختلف نام, مؤمنین, متقین, اولو الالباب. تو یہ ہے, میں دسترخوان سجا سب کے لیے, کسی کو ممانعت نہیں ہے اس کے کنارے بیٹھنے. دوسرا جو مطلب ہے وہ کیا ہے کہ قرآن انسان کو ادب سکھانے کے لیے نازل ہوا ہے. یعنی انسان کو مؤدب بنانے کے لیے قرآن نازل ہوا ہے. ادب کے معنی کیا ہیں؟ یہ ایک تھوڑا سا مشکل سوال ہے. ادب کسے کہتے ہیں؟ ادب کا مطلب یہ ہوتا ہے کہ کسی چیز کی حدود کو پہچان کر اس کی نگہداشت کرنا. ٹھیک ہے، ادب کا مطلب یہ ہوتا ہے کہ ایک شے ہے. ادب کیا ہے؟ جیسے مثال کے طور پر کہ آپ اس گھر میں آئے اور اس گھر میں آنے کے بعد، یا میں اپنی مثال دے دوں کہ میں آیا اور میں نے چپکے سے کوئی چیز اچھی لگی اٹھا لی جیب میں ڈال دی. ٹھیک ہے، یہ کیا چیز تھی؟ میں نے کیا کیا؟ اپنی حدود سے تجاوز کیا. یعنی میں نے اس چیز کو نہیں پہچانا کہ جب میں کسی دوسرے کے گھر جاؤں گا تو میری حد یہ ہے کہ اس کی ملکیت کو نہ چوری کروں گا نہ نقصان پہنچاؤں گا. ایک حد، اگر میں اس حد کو کراس کر جاؤں، بے احتیاطی میں کچھ توڑ دوں، کچھ اٹھا کے جیب میں رکھ لوں، تو میں کیا کہلاؤں گا؟ بے ادب. یعنی جس حد کی مجھے نگہداشت کرنا چاہیے تھی، جس حد کو پہچاننا چاہیے تھا، نہ میں نے اس کو پہچانا، اور اگر پہچانا تو اس کو ضائع کر دیا. یہ بے ادبی کہلاتی ہے. تو قرآن اس لیے نازل ہوا ہے تاکہ انسانیت کی حدوں کو پہچان کر اس کی نگہداشت کی جائے. یہ قول ہے کس کے؟ سید مرتضیٰ. یہ دو اقوال، کہ قرآن کریم وہ یا وہ دسترخوان ہے کہ جس دسترخوان پر خدا نے تمام انسانوں کو آنے کی دعوت دی ہے، اور اس کے ذریعے سے جو آدم نے پہلے کی کہ اپنے علم و عمل کو ترقی دیتے جاؤ اور بنا دیتے جاؤ. یا یہ مانے، یا یہ مانے کہ یہ قرآن خدا نے اس لیے تمہیں عطا کیا ہے کہ انسانیت کی حدوں کو پہچانو اور ان کی نگہداشت کرنے کے قابل ہو سکو. یہاں پر آپ حسن زادہ ناولی کچھ اضافہ کرتے ہیں، اور بہت اچھا اضافہ ہے. کہتے ہیں کہ قرآن کریم وہ سفرا ہے، فارسی میں سفرا دسترخوان کو کہتے ہیں. قرآن کریم الہی دسترخوان ہے، اور کوئی انسان جو اس دسترخوان پر آ کے بیٹھتا ہے خالی ہاتھ نہیں اٹھتا. یہ استفادہ کہاں سے؟ حضرت علیہ السلام کے پاس سے، کہ جب بھی تم قرآن کی صحبت اختیار کرو گے یا تمہاری کسی خرابی میں کمی ہوگی یا اچھائی میں اضافہ ہوگا. تو اس جملے سے استفادہ ہے کہ کوئی بھی جو اس دسترخوان پر آ کے بیٹھتا ہے خالی ہاتھ یہاں سے نہیں اٹھتا. جو صرف مصحف کو یعنی قرآن کریم کو کھولتا ہے اور جو اس میں لکھا ہوا ہے اس کی زیارت کرتا ہے، یہ بھی ایک لقمہ روحانی ہے جو اس کے نفس تک پہنچتا ہے. لیکن اس کا لقمہ اس حد تک ہے، اور اس میں حدیث نقل کرتے ہیں کہ ان النظر المصحف عبادہ، یہ بھی لقمہ ہے. یعنی یہ بھی اس دسترخوان سے کھانا کھانا ہے کہ مصحف پر نظر کرنا بھی عبادت ہے. یا وہ شخص کہ جو صرف اس کی زیارت نہیں کرتا بلکہ اس کی قلت کرتا ہے، اس کے لقمے کی کوالٹی پہلے والے سے بہتر ہو جاتی ہے. وہ شخص جو ترجمہ تحت اللفظی سے آگہی حاصل کرنے کی کوشش کرتا ہے. تحت اللفظی کا مطلب کہ جو لفظ ہے اس کا ترجمہ دیکھتے رہیے، سمجھتے رہیے، اس کا لقمہ اور حصہ اور حظ اور بہتر ہو جاتا ہے. وہ انسان کہ جو آیتوں کی گہرائیوں میں اترتا ہے، آیتوں کو ترتیب دینے کے قابل ہو جاتا ہے تاکہ ان سے ایک نتیجہ برآمد کر سکے، اس کا حصہ اس کا حظ اور بہت زیادہ بہتر ہے. اور اسی چیز کو جناب نبی علیہ السلام نے فرمایا.